اعوذ باللہ من الشیطان اللعین الرجیم. بسم اللہ الرحمن الرحیم. الحمدللہ رب العالمین، الصلاۃ والسلام علی الرسول الصخرین محبوب رب المشرقین المغربین جد الحسن والحسین ابو القاسم محمد وعلی بیتہ طیبین الطاہرین المعصومین المظلومین. بسم اللہ الرحمن الرحیم. انا آتینا کل کوثر. اللہ تعالیٰ نے امام سورہ کوثر جو بہت ہی ریکمنڈیڈ سورہ ہے اور مختصر سورہ ہے، اور یہ سورہ بی بی زہرا سلام اللہ علیہا سے منسوب ہے، برکتوں والا سورہ ہے. اتنا برکتوں والا سورہ ہے کہ اس کو نماز میں ریکمینڈ کیا گیا. نماز میں کئی چھوٹے سورے، لیکن اس سورے کے بارے میں کہا کہ پہلی رکعت میں یا دوسری رکعت میں نماز میں پڑھو. واجب نہیں لیکن مستحب، اس لیے کہ اس سے جو بڑی چیز ہوتی ہے قلبی سکون ملتا ہے. سکون مطلب آپ کو ایک پیس ملتا ہے یہ سورے سے، صرف تین آیتوں پر ہے، لیکن ایسا سکون ملتا اگر اس کی کثرت سے تلاوت کرے گا سورہ کوثر. جیسے میں نے کسی مجلس میں کہا تھا کہ اولاد کے لیے بھی بہت اچھا سورہ ہے، کہ وہ ماں جس کو بالکل چانس ہی نہیں ہے وہ یہ سورہ پڑھے، کثرت سے پڑھے، متواتر پڑھتے رہے، دن بھر پڑھتے رہے، اس کے بعد دیکھو کہ اللہ اولاد عطا کرتا. بہت ہی برکتوں والا سورہ ہے، اور ہر معصوم اس سورہ کی تفسیر بن کر دنیا میں آئے. کل بات چھٹے امام کا مکمل ہوا، مکمل تو نہیں ہوا حالات، بہرحال میں نے اس کو ختم کیا اور ساتویں امام کی طرف آ گیا تھا. ساتویں امام کا پیریڈ یہ اسلام کا بہت ہی مشکل پیریڈ کہا جاتا ہے. بنی عباس کا گولڈن ایرا ہے، سنہرا دور ہے بنی عباس کا، اور معصومین کے لیے سخت ترین پیریڈ ہے، اس لیے کہ اس میں سازشیں شروع ہوئی. لوگ یہ بنی عباس نے جو امام علی اور مولا حسین تک جو سازشیں تھی کہ اہل بیت کے نام کو مٹاؤ، کربلا نے اس کو زندہ کیا، لوگوں کے ذہنوں میں دیوا، ان کے ذہنوں میں بات آئی کہ اہل بیت بھی کوئی چیز ہے. اس کے بعد چوتھے ماہ، پانچویں ماہ اور چھٹے ماہ، ان لوگوں نے سارے اسلامی کنٹریز میں یہ پتا چل گیا تھا کہ بنی عباس اور ہیں اور اہل بیت اور ہیں، تو لوگ اہل بیت کی طرف آنے لگے تھے، لوگ اہل بیت کو جاننے لگے تھے. جیسا امام علی کو نہیں جان رہے تھے، میں نے آپ سے بتایا کہ سوال کرتے تھے کہ یہ کون ہے علی، وہ ساری چیزیں اب ختم ہو گئی. اب سب کو پتا چل گیا تھا کہ اہل بیت کی کوئی پرسنالٹیز ہیں، اور ریئل جو ہے رسول کے وارث سکسیسر یہ. اسی لیے چھٹے امام کے زمانے میں کثرت سے لوگ امام کے پاس آتے تھے اور امام سے تعلیم حاصل کرتے تھے، امام سے علم لیتے تھے. یہ چھٹے امام کا کنٹریبیوشن. یہ تین اماموں نے بہت کام کیا. اگر ساتویں امام اور آٹھویں امام صحیح طریقے سے ان کو موقع مل جاتا تو غیبت اس ختم ہو جاتی، اور امام مطلب کنٹینیوس امام آ جاتے، یہ پھر وہی پیریڈ آ جاتا جو اللہ نے امام کے بعد ظہور کے بعد ہونے والا تھا. لیکن یہ بنی عباس کا پرابلم تھا، بنی عباس کا ظلم تھا کہ ان کو بھی پتا چل گیا تھا کہ اب اگر یہ آگے بڑھیں گے. اس لیے کہ بنی عباس نے حکومت لی کیسے تھے، آپ سوچو امام علی تک لوگ جان رہے نہیں، امام حسن تک لوگ امام حسن کو نہیں جان رہے، کربلا کے بعد لوگ جاننے لگے خاندان اہل بیت، پھر چوتھے امام اور پانچویں امام، اور جب بنی امیہ آئے، بنی عباس آئی، تو بنی عباس کا سلوگن کیا تھا، ان کی حکومت بنی امیہ سے لیا کیسے تھا، خون حسین کا بدلہ لینا تھا. یہ منصور دوانخی اور عباس صفوہ جو پہلا خلیفہ تھا، ان لوگوں نے چھٹے امام کے حق میں بیعت کی تھی، اور بیعت کر کے کہا تھا کہ ہم آپ کو امام مانیں گے، منصور دوانخی پھر بعد میں حاکم بنا اور ان کو ہی ختم کر دیا. تو یہ پیریڈ جو ہے ان لوگوں نے حکومت لی صرف حسین کے نام پہ، خون حسین کے نام پہ، کہ یزید نے اتنا بڑا ظلم کیا بنی امیہ نے، اب ہم ان کو نہیں مانتے. بنی امیہ کا ڈاؤن فال ہوا، بنی عباس کا سٹارٹ ہوا. تو بنی عباس کی حکومت آئی امام حسین کے لیے اہل بیت کے نام. لیکن سب سے زیادہ مولا کا اشارہ ہے کہ ہمارے یہ لوگ ابن ام جناب عباس ابن عبد المطلب کی نسل سے، تو ہم چچیرے بھائی اللہ کے رسول کے چچیرے بھائی نے جناب ابو طالب کے بھائی تھے، لیکن سگے بھائی نہیں تھے، جناب ابو طالب اور جناب عبداللہ سگے بھائی تھے، ریل بردے ایک ہی ماں سے، لیکن یہ لوگ دوسری ماں سے، جس میں ابو لہب بھی ہے، جناب حمزہ بھی ہے اور عباس ابن عبد المطلب بھی. तो ये बिल्कुल फर्स्ट कजन, जाहिरी तौर पे तो फर्स्ट कजन थे, लेकिन सेकंड थर्ड कजन बोले। लेकिन उसके बाद इन लोगों ने हुकूमत ली अहले बैत के नाम, जैसी हुकूमत मिली सबसे ज्यादा अहले बैत पे इन्होंने खतरे किया। इन्हें पांचवें इमाम तक तो बनी उमैया ने खतरे किया, पांच छठे इमाम से लेकर ग्यारहवें इमाम तक सारा जुल्म, सारे मासूमीन की जो शहादत है इन लोगों ने किया। और इन लोगों ने हद कर दी थी, लिटरली हद कर दी थी, कि मतलब कोई एंड नहीं था जुल्म का, जो जुल्म किया। अब आप सुनो कि क्या क्या हालात थे। सातवें इमाम का पीरियड इंतहाई साफ पीरियड, छठे इमाम की शहादत, जैसी शहादत हुई अब ये लोग ये समझे कि अब सब लोग अहले बैत की तरफ आ रहे, इतने स्टूडेंट्स इनके हो गए इतने, तो इन लोगों ने एक रिलीजन को प्लांट किया। कौन सा रिलीजन? ये इस्माइली फिरका। कल मैंने छेड़ा था इस्माइली फिरके का, आज डिटेल में उनके भी नहीं जाता, लेकिन मैं आपको बता रहा ये प्लांटेड रिलीजन है, बनी अब्बास ने किया। क्यों? जनाब इस्माइल के बारे में आज ही एक रिवायत पढ़ रहा था, 30 ईयर्स या बाद रिवायतों में 20 ईयर्स पहले, इन्हें छठे इमाम की जिंदगी के 20 साल, आप उसके बाद छठे इमाम 20 ईयर्स जिंदा रहे, जनाब इस्माइल की वफात होगी। अब वहां एक जगह है मक्का और मदीने के बीच, ये वो जगह है कि जहां हमारी सरकार की वालिदा बीबी आमिना दफन है, आज भी बीबी आमिना की मजार है पहाड़ के ऊपर, लेकिन उसी अंदाज से खबर है जैसा जन्नतुल बकी में या जन्नतुल मौला में बिल्कुल निशान है। कभी मौका मिले मक्का मदीना तो जरूर जाओ, यहाँ बहुत बड़ी ज्यारत है, हमारी माँ की ज्यारत है, सरकार की वालिदा जनाब आमिना, और जनाब अब्दुल्ला तो मदीने में, माँ बहन हरमैन जन्नतुल बकी और मस्जिद नबवी के बीच में जनाब अब्दुल्ला बार, तो अव्वा में ये जो है सातवें इमाम की विलादत होती है छठे इमाम के जमाने, और वहां और जनाब इस्माइल वहीं पे दफन हुए, इंतकाल हुआ 20 ईयर्स पहले। तो हुक्म इस्लाम में ये है कि जहां दफन हो वहीं दफन कर दो, मतलब इंतकाल हो वहीं दफन कर दो। इंतकाल हुआ, अब ये नहीं कि आप 4 दिन वेट कर रहे। मैंने कहीं शायद यहीं पे बात में की थी कि तीन चीजों में हमेशा जल्दी करना, ये इस्लाम का हुक्म, तीन चीजों में हमेशा उजलत करना, किसी का कर्जा अदा करने में, अगर आपने किसी का कर्जा लिया तो उसका कर्जा अदा करने में फौरन जल्दी करो। ये नहीं कि आपके पास पैसा है बोलेंगे यार देखेंगे देंगे बाद में, ये कभी नहीं करो, हमेशा कर्जे के देखो। आप इस्लाम कितना अच्छी बात कर रहा कि कोई किसी से लिया है तो उसको अदा करो फौरन जल्द से जल्द, इसलिए कि वरना तुमको हिसाब देना पड़ेगा, मर गया तो। कर्जे की अदायगी में जल्दी करो, लड़की की शादी में जल्दी करो, लड़की की शादी में इस्लाम बोलता है जल्दी जल्द से जल्द कर दो जैसी बड़ी होती। तीसरी चीज मैयत के उठाने, वो मोमिन की पहचान बताई गई कि इधर इंतकाल हुआ और चंद घंटों में उसको दफन कर दिया। क्यों? देखिए वो रीजन अलग है, किसी का बेटा आने वाला है बेटी आने वाली है, आजकल के जैसे हालात है वो हराम नहीं है, लेकिन कहा कि जल्द से जल्द रूह निकलने के बाद उसको अपने मकाम पर भेज दो, ये तीन चीजों में। लेकिन छठे इमाम ने क्या किया, जनाब इस्माइल के इंतकाल के बाद ऑलमोस्ट 50 माइल्स, उस जमाने में 50 माइल्स बहुत होते थे, उनको ऑल द वे उनकी बॉडी को मदीना लाया, मदीना ला के पूरे शहर को बताया, इसलिए कि इमाम जानता था कि अब बाद में मेरे बाद ये सबसे बड़ा प्रॉब्लम होने वाला है शिर्क। पूरे शहर को कफन का बंदे कफन खोला, खोल के बोला देखो मेरा बेटा इस्माइल दुनिया से चला गया, देखो मेरा बेटा इस्माइल खत्म हो गया, बता के उनको दफन किया। जब छठे इमाम की शहादत हुई तो उस वक्त ये बनी अब्बास ने कहा कि अब अगर शेर को रोकना है सातवें इमाम से लोगों को हटाओ, मुसअब ने जाफर से लोगों को हटाओ। कैसे हटाओ? उन्होंने इसको प्लांट किया इस रिलीजन को, इनके जनाब इस्माइल के जो बेटा था मोहम्मद, इसका बहुत बड़ा रोल है सातवें इमाम के वाकयात, इसने इसको पकड़ा। ये बड़ा लालची था, ग्रीडी जिसको इंग्लिश में बोलते, बहुत ही ग्रीडी था, इसीलिए हमारे पास सख्ती से मना किया गया कि कभी लालच नहीं करना, दुआ करो कि अल्लाह दे ये भी मिल जाए ये भी मिल जाए ये भी मिल जाए, कैसे भी मिले, हराम तरीके से मिले हलाल तरीके से मिले लेना, कभी ये नहीं करना, हमेशा दुआ करो कि अल्लाह दे तो रिस्कन वासियन हलालन तैयबन अता करे, इसके अलावा कुछ आता नहीं। तो ये इंतहा से ज्यादा ग्रेडी इंसान था, इसको खानदान ने अच्छा, और सातवें इमाम का फर्स्ट कजन है, आप सोचो कितना खतरनाक रिश्ता है। आज अगर मैं बोलूं, इससे पहले मैंने कहीं पढ़ा था तो बोला गया कि कैसे पॉसिबल है कि इमाम ज्यादा जुल्म करे, इमाम ज्यादा जुल्म नहीं करे, वहां पर भी शैतान पहुंचता, शैतान ने पहुंच गया वहां अलग किया, हर इमाम ज्यादा नहीं, ہر امام زادے جیسے امام حسن کی نسل سے اتنی قربانی دی گئی، اتنے سادات کی دیواریں چنی گئی، تو وہ ہر کوئی ایک وجہ کا نہیں ہوتا. ایک جب نبی کا بیٹا گمراہ ہو سکتا، نو کا بیٹا گمراہ نہیں ہوا، اسی طرح سے کہیں بھی کچھ ہو سکتا. تو اس کو ان لوگوں نے بنی امیہ والوں نے پیکیا، بنی عباس والوں نے پیکیا. ہارون رشید نے پوچھا کہ خاندان اہل بیت میں، خاندان جعفر صادق میں کون ایسا کہ جو بڑا لالچی ہے جس کو ہم خرید سکتے، اس کو پک کیا. اس کو بلا کے کہا کہ اب تم اپنے آپ کو امام ڈکلیئر کر دو. کیوں؟ اس سے کہ یہ حق تمہارا ہے، تم بڑے بھائی کے بیٹے. اچھا، اور یہ کہا گیا، یہ نیوز پھیلا، یہ پورا نیوز پھیلی، اسپریڈ ہوئی کہ جناب اسماعیل کا انتقال نہیں ہوا بلکہ وہ غائب ہو گئے، غیبت میں چلے گئے، غیبت میں گئے اور بعد میں محمد کی شکل میں دنیا میں آئے. واپس محمد کی شکل میں آپ اس وقت اسماعیل ہیں، اور یہ بڑے بیٹے ہیں امام جعفر صادق کے، تو ان کے حق پہ امامت جانی چاہیے. تو ہمارا یہ تصور تو نہیں ہے نا کہ کس کے ہاتھ پہ جانا چاہیے. ہمارا یہ ایمان ہے کہ اللہ جس کو امام بناتا ہم اس پہ امام مانتے ہیں، ہم دنیا کے بنانے کے اس پہ امام نہیں بناتے. تو بہرحال اسماعیل کو اس طرح سے پلان کیا گیا اور اسماعیل نے اعلان کر دیا. اب دیکھو کہ کتنا خطرناک شیعہ کے شیعوں کے لیے کتنا بڑا امتحان ہے. اچھا، اس زمانے میں آج کی طرح کمیونیکیشن سسٹم نہیں کہ آپ کی نیوز پھیلائے، آپ سپریڈ کر سکتے ہیں واٹس ایپ کے ذریعے، کسی کے ذریعے، اور حق کو بتا سکتے. اس زمانے میں حق بتانے کا کوئی چکر ہی نہیں تھا. جو مدینے کے لوگ ہیں ان کو معلوم ہے، جو مدینے سے چار کلو میٹر دور، ان کو کچھ نیوز نہیں ہے، ان کو آگے نیوز نہیں ہے. پورے اسلام کی جو کنٹریز تھی اور اس زمانے میں اتنا بڑا خطرہ پھیلا ہوا اسلام، تو نیوز کیسے جائے کہ صحیح امام کون ہے کس کو معلوم. کتنا ڈیفیکلٹ تھا شیعوں کے لیے کہ پہچانا کہ صحیح امام کون ہے اور غلط امام کون ہے. اب ایک صفحہ پڑھے محمد بابا کے بدل صلاح پڑھے مومنین، پلیز تھوڑا آگے آ جائیں، پلیز آگے آ جائیں، پلیز پیچھے والے سب سامنے آ جائیں. تو کتنا ڈیفیکلٹ تھا شیعوں کے لیے کہ آپ سوچے، آپ بہت میں اسی لے کے پڑھا، آپ بھی اسی لے کے سن رہے، آپ کے ہمارے تصور میں ہی نہیں ہے کہ آج کی شیعت پہ اس زمانے کی شیعت پہ زمین آسمان کا فرق، زمین آسمان کا فرق. کہ آپ کو کریکٹ نیوز ہی نہیں آ رہی، آپ کے پاس کوئی انفارمیشن ہی نہیں ہے کہ امام کون ہے. آج کچھ ہر چیز اویلیبل ہونے کے بعد ہمارے پاس نالج نہیں، ہم اس کی کوشش نہیں کرتے. ہر چیز ہے ہمارے پاس، ایک سیکنڈ میں یہاں بیٹھ کے پوری دنیا کا آپ سروے کر لو اپنے ٹیلی فون سے، ہر چیز معلوم ہو جائے گی. لیکن اس زمانے میں سو ڈیفیکلٹ کہ چار کلو میٹر دور کیا ہے آپ کو پتا نہیں، نیوز ہی نہیں پہنچے. مدینہ اور بغداد ہزاروں میل دور، یمن ہزاروں میل دور، کیسے نیوز جائے گی؟ معلوم کیسا ہوا کہ مانگے شیعوں کے امام کون ہے، اسماعیل کو مانے یا مصعب بن جعفر کو مانے؟ کتنا ڈیفیکلٹ زمانہ تھا، اتنا سخت ترین زمانہ. اور پھر دوسری چیز، اعلان بھی نہیں کر سکتے، بول بھی نہیں سکتے کہ ہم اس امام کو ماننا چاہتے. بنی امیہ کا دور، بنی عباس کا دور ہے. تو وہاں پہ کیا ہوا، اس کو پکڑا گیا اور اس کو امامت دے دی گئی، اور ادھر صاف امام ایک ہی، دونوں کزن فرض کر دینے دونوں ایک دوسرے، یہ بیٹا ہے، چچیرا بھائی ہے، چچا زاد بھائی ہے، سگا چچا زاد بھائی. اس کا واقعہ میں بعد میں بولوں گا، پڑھوں گا، ابھی نہیں پڑھتا. یہ گیا تھا صحیح شہادت ہے مصعب بن جعفر میں، اس کا بہت بڑا رول ہے، اس کا بڑا بہت بہت بڑا رول ہے. اس کی میں تو یہ ہوتا کہ اس کی وجہ سے یہ بھی ایک قاتل ہے مصعب بن جعفر کا. ہارون رشید تو بعد میں ہوئے، یہ پہلا قاتل ہے، اس نے وہ ظلم کیا ہے سات امام کے بعد. ہارون اور اسماعیل دونوں، محمد ابن اسماعیل دونوں مل کے امام کو شہید کیا، لیکن وہی بات کہ ایک لالچ میں کیا تھا، کچھ نہیں ملا، وہیں پہ قتل ہو گیا. تو بہرحال یہ پیریڈ گزر رہا تھا، تھوڑے سے لوگ تھے شیعہ کے جو ساتھ امام کو سوپ کرتے تھے اور زیادہ لوگ اس کی طرف جا رہے تھے، اس لیے کہ حکومت لالچ دے رہی تھی، حکومت پیسہ دے رہی تھی. اور اسی زمانے میں ہارون جو ہے ایک ایسا ظالم بادشاہ تھا، ایسا آج اسلامک ہسٹری میں ہارون کو ہیرو بنا کے پیش کر رہے ہیں کہ ہارون نے یہ کام کیا، یہ کام کیا، یہ کام کیا. اس کے زمانے میں میوزک حلال ہو گئی تھی، اسلام میں جو پہلی مرتبہ میوزک حرام حلال ہوئی، جو اوپن میوزک ہوتی تھی وہ اسی کے زمانے میں. اس کے زمانے میں اس نے بغداد کو ٹوٹل کنسٹرکٹ کیا، منصور دوانخی نے سٹارٹ کیا، منصور کے زمانے میں بغداد کا فاؤنڈیشن رکھا گیا، لیکن یہ پوری سٹی بغداد لیلا اور مجنون کی جو ہے ایک کہانی کا شہر بن گیا تھا. وہاں پہ میوزک جیسے آج کی زمان میں بولتے پپس تھے، آج کے زمانے میں بولتے کہ میوزیکل انسٹرومنٹس جاری ہوئے، یہ اس کے زمانے میں تھے. ہارون نے ٹوٹل اس کے زمانے میں شراب اور میوزک کھلم کھلا کی جاتی تھی اور جوا، تین چیزیں اس کے زمانے میں اوپن ہو گئی. یعنی حرام ہے اسے کہ یہ خود بیٹھ کے دربار میں کر رہا تھا، یہ خود بیٹھ کے ہارون بیٹھ کے دربار میں یہ حرکتیں کرتا تھا کہ کھلم کھلا شراب پی رہا، کھلم کھلا یزید کے بعد اگر کوئی حاکم نے کیا ہے کام تو یہ ہارون رشید. اس کے بعد اس نے میوزک حلال، آپ سوچ جاؤ یزید کی بھی یہ مجال نہیں ہوئی تھی کہ پوری خود سن رہا لیکن پورے اسلامی کنٹریز میں میوزک کو اوپن کرے. لیکن یہ ظالم یہ تھا کہ بغداد میں اس وقت جیسے آج کا مثال کے طور پہ پیرس ہو، آج کا مثال کے طور پہ نیو یارک ہے، جیسے بڑی سٹی نا، اس وقت اسلامی کنٹری کی سب سے بڑی سٹی، اور اس وقت اسلام جو ہے ان کے برابر آ گیا تھا. روم کی جو ڈائنیسٹی تھی، روم کا جو کرسچینٹی کا جو ہب تھا، جو اس وقت کا بگ پاور تھا، اس کے برابر اسلام آ گیا تھا. اس لیے کہ اسلام ہر طرف پھیل گیا، اتنی دولت آئی. ہارون کو جو گولڈن ایرا پیریڈ بولتے ہیں وہ اسی لیے بولتے ہیں، اتنی دولت. اور وہاں پہ اسٹیج کیا تھا بغداد میں کہ کوئی پیسے والا ہے تو کوئی غریب ہے، مڈل کلاس نہیں ہے جیسے بنگلہ دیش میں، جیسے پور کنٹریز میں آپ دیکھتے ہیں. یا صرف پیسے والا نظر آئے گا، ملینر نظر آئے گا، یا پھر غریب. ملینر بھی ایسے نظر آئے گا کہ ہزاروں کی ایک، اس نے ایک میوزیکل پروگرام کیا تھا ہارون نے. ہارون نے کرنے کے بعد ایک ایک بلایا تھا گانے کا، گانے والوں کو بلا کے ایک گانے والا کہتا ہے کہ میں زندگی میں ایک دفعہ میں گیا اور ایک پروگرام ہارون کا اٹینڈ کیا، اٹینڈ کرنے کے بعد مجھے اتنی دولت دی گئی، اتنا پیسہ دیا گیا کہ پوری زندگی میں نے کوئی کام ہی نہیں کیا. یہ اسٹیج ہے پیسے کا، یہ غربت کا یہ عالم ہے کہ ایک سیدانی اولاد امام حسن سے مکمل حجاب میں اس کا اناج جا رہا تھا ہارون کا، اونٹوں کے اوپر کیمل میں جا رہا تھا اس زمانے میں، بیگز میں، گنی بیگز جس کو آپ بولیں گے، بیگز میں رکھ ویٹ اور رائس اور یہ سب جا رہے تھے. تو وہ جب کاروان جا رہا تھا تو بیگز میں سے جو دانے نیچے گر رہے تھے، ایک خاتون جو ہے مکمل حجاب میں کپڑے کو لے کے وہ دانوں کو چنتی جا رہی تھی، غربت کا یاد. اس سے پوچھا گیا کہ تم یہ کیوں کر رہے، تو اس نے کہا کہ میں بیوہ ہوں، میرے تین چار بچے اور میں کئی دنوں سے فاقے سے ہوں. اسی کے زمانے میں یہ ہوا کہ ایک عورت قافلہ جا رہا تھا حج کے لیے، ایک عورت مردار گاربیج سے مردار جانور مرغی پڑی گئی، اس کو نکال کے اس کی چھلکے اس کو کلین کر رہی. ایک جو حاجی تھا اس نے کہا کہ تم کو پتا نہیں ہے مردار ہے، حرام ہے ہمارے لیے. تو اس نے ایسا پلٹ کے دیکھ کے کہا مجھے یہ بھی معلوم ہے کہ تین دن کے بعد حرام حلال ہو جاتا. آپ سمجھے میری بات، مجھے یہ معلوم ہے مسئلہ. آئی نو حرام حلال بھی ہوتا کبھی. تو اس نے کہا میں سمجھا نہیں. کہا میں اولاد زہرا ہوں اور میں بیوہ ہوں، میرے بچے بھوکے آج تین دن ہو گئے، میرے لیے یہ حلال حرام حلال ہو گیا. اس کے بعد اس نے پلٹ کے پوچھا کہ تم کہاں جا رہے ہو؟ تو اس نے کہا میں حج پہ جا رہا. تو کہا تم حج پہ جا رہے، جا کے میرے جد کو بولنا کہ ان کی ایک بیٹی اس طرح پریشان ہے. وہ اتنا رویا رو کے بنا میرا یہ حج کیا ہے، اولاد فاطمہ ایسی بھوکی ہے یہ حالت میں. اس نے حج کے پورے پیسے اس کو دے دیے، گھر واپس آ گیا. قافلے والا بولا کہ میں نہیں جاتا، اس زمانے میں یہ پاسپورٹ ویزا اس کا چکر تو نہیں تھا. اس نے کہا میرا حج ہی کیا ہے کہ اتنا اگر غریب اس طرح تڑپ کے مر رہے اور میں حج پہ جا رہا، پورا پیسہ دے کے واپس آ گیا. قافلے والے جب حج سے واپس آئے تو ان لوگوں نے کہا یار اگر تم کو جانا تھا کسی اور کے ساتھ تو بول دیتے، ہم نے تم کو صفا میں دیکھا، ہم نے تم کو مروا میں دیکھا، ہم نے تم کو طواف میں دیکھا. بعد میں معصوم نے ارشاد فرمایا کہ اس کے بدلے میں اللہ نے ایک فرشتے کو اس کی صورت میں بنا کر آج کو بھیج دیا تھا. تو ایک پیغام تھا کہ اگر کوئی غریب مر رہا تمہارا رشتہ دار تمہارا وہ، اور اب وہ اس کے پاس کوئی سورس آف انکم کچھ نہیں ہے، تو تم سامنے والے کی مدد کرو، اس کو زندہ رکھو. اس لیے کہ اگر ماں پیسہ نہیں دیں گے کچھ نہیں کریں گے تو بچے مر جائیں گے. زندگی ہمارے پاس سب سے امپورٹنٹ ہے. تو ہارون کے زمانے میں یہ تھا، یا کوئی پیسے والا ہے، کوئی ملینر ہے، تو کوئی بالکل زیرو ہے. اتنا پیسہ بانٹ رہا، اتنا لوٹ رہا. یعنی میوزک اتنی اوپن تھی کہ آج اگر میں وہ کتابوں میں دیکھے تو یقین نہیں آتا کہ آج کا جو پیریڈ ہے نا, آج کا پیریڈ کہ ہر طرح میوزک ہے, ایون ٹیلی فون میں میوزک, ایون بچوں کے جو کھلونے اس میں بھی بغیر میوزک کے کوئی کھلونا ہی نہیں, نہیں چھوٹے سے چھوٹا بھی انسٹرومنٹ ہے تو اس میں میوزک آنا ہی آنا ہے. تو اس طرح جیسا آج پلان کی جا رہی نا میوزک ہر جگہ, کہ میوزک کے بغیر تم زندہ نہیں رہ سکتے. اور لوگ بولتے بھی ہیں کہ مولانا سب سے اچھا مزہ یا سب سے زیادہ جب ہم کوئی اپنے کلاس کا یا کورس کا پڑھتے تو جب تک میوزک کی آواز کانوں میں نہیں آئی, اتنی اویئرنس ہمارے پاس ہے, کچھ لوگ بچ گئے, کچھ لوگ آج بھی میوزک کی طرف ہے جو ہماری روح کی غذا. ہماری شادیوں میں دیکھو آپ سائڈ میوزک تو چلنا ہی چلنا ہے. آپ ان ریسٹورینٹس کو چوز کرتے ہیں جن ریسٹورینٹس میں بہترین دھیمی میوزک آتے رہے, کینڈل لائٹ ڈنر میں جا رہے لیکن بیک گراؤنڈ میں ایک اچھی میوزک چلنا چاہیے. دیکھیں دوستو آپ نہیں کر رہے لیکن میں آپ کے لیے تو نہیں پڑھ رہا, پوری مجلس جو ریکسلوں میں مجھے سن رہا, میری مجلس تو یوٹیوب پہ جانی, میں سب کو پتا یورپ امریکہ میں جانتا, ایون بامبے میں جانتا ایسے لوگوں کو, کہا کہ والا اتنا میوزک میوزک بولتے. ارے بابا میوزک کو ہم تھوڑی بول رہے, ہر اسلام نے منع کیا, اللہ نے منع کیا زنا کو, اور ہر امام نے, کسی امام کی کوئی ایک سینگ بتاؤ کہ جس سے معصوم نے کہا کہ تھوڑی سن سکتے زیادہ نہیں سن سکتے. یہ تو حال ہے ہمارا. ہارون نے اس کو جائز کر دیا تھا, اب ہی بول رہا ہے اپنے آپ کو کیا بول رہا ہے, سکسیسر آف پروفیٹ, خلیفہ رسول, علیہ امام کیا تعلیم دے رہے اپنے شیعوں کو, امام بول رہے کہ یہ حرکتیں نہیں کرنا. اس کے بعد امام ایک دفعہ جا رہے, اب غور سے سننا, امام بغداد کے راستے سے گزر رہے, بہت بڑا محل, وہاں پہ کچھ کنیزیں کھڑی ہوئی ہیں باہر, ایک طرف سے اذان کی آواز آ رہی ہے, ایک طرف سے میوزک کی آواز آ رہی ہے اس کے گھر سے. مولا رکے, مصحف نے جب رک کے اس کنیز کو بلا کے پوچھا کہ یہ بتا یہ کس کا گھر ہے, کوئی غلام ہے یا کوئی آزاد آدمی, کون ہے؟ تو وہ کہتی ہے کہ تم یہ میرے فلاں ابن فلاں کا گھر ہے اور تم میرے آقا کو غلام بول رہے, اس کے پاس تو کئی غلام اور کنیز ہیں. تو کہا پھر یہ کیسا ہے کہ اذان ہو رہی اور میوزک چل رہی. اس زمانے میں لوگ کچھ بھی ہو نماز ضرور پڑھتے تھے, بہت بڑی بات تھی ہے, یہ میسج تھا میرا, ظلم کا زمانہ لیکن نماز کو نہیں چھوڑتے تھے, نماز لازم پڑھتے تھے, کتنا بھی بڑا ظالم وہ نماز ضرور پڑھتا. لیکن آج پرابلم کیا ہو گیا, ادھر آنے کے بعد نماز ہی سب ہاتھوں سے چلی گئی. آپ کی نہیں میں بات بول رہا. تو ہارون کا ایسا پیریڈ, اتنے سخت پیریڈ میں امام اپنے شیعوں کو تعلیم کیا دے رہا, اپنے شیعوں کو یہ کی تعلیم دے رہا کہ تم ہر عمل کرو لیکن اسلام کے فریم میں رہ کے کرنا, تم کو دنیا میں ڈوب کے رہنا نہیں. اب آپ سنو کہ امام مدینے میں زندگی گزار, ایک امام کی زندگی کا بڑا مشہور بات ہے, وہ شخصیت کا ہے اسی لیے. اور امام کو شیعہ کیسا چاہیے یہ دیکھو, علی ابن یقین کا نام سب نے سنا ہے, علی ابن یقین پرائم منسٹر تھا, غور سے سنا, پرائم منسٹر تھا ہارون رشید کا. ہارون رشید کی ڈائنیسٹی ہے, ایک ایک اس کا نہیں ہے, کنٹری کا نہیں ہے, کئی کنٹریز کے آج کے اس کا پورے بنی عباس کی حکومت ہے. غور سے سنو, مشہور واقعہ ہے, تین چیزیں امام نے اپنے شیعہ کیسے مدد کرتا اس واقعے میں ملے گا کہ امام تمہاری ہیلپ کیسے کرتا, اس کے بعد امام شیعوں کا خیال کیسے رکھتا. صافر امام کا زمانہ, ہارون کو پرائم منسٹرشپ آفر ہوئی, ہارون آیا امام کے پاس, علی ابن یقین آفر بھی, علی ابن یقین امام کے پاس آئے, کہا مولا مجھے آفر بھی, مولا نے کہا حکومت لے لے بن جا پرائم منسٹر, لیکن اللہ کی مخلوق کا خیال رکھنا, ظالم کے ساتھ رہ کر اس کا ظلم کا ساتھ نہیں دینا بلکہ اس کی مخلوق کا خیال. یہ نہیں بولا کہ صرف شیعوں کا خیال رکھو, یہ کردار ہے مولا کا, یہ نہیں بولا کہ ہم صرف میرے چاہنے والوں کا اپنے چاہنے والوں کا خیال رکھو, نہیں, انسانیت کا خیال رکھو, کسی کو تمہارے ہاتھ سے کوئی تکلیف نہ ہو, اس نے لے لیا. اور اچھا کیوں لیا, علی ابن یقین کو پوری ڈائنیسٹی میں, بنی عباس کی ڈائنیسٹی میں سے علی ابن یقین کو کیوں موقع ملا, اس لیے کہ یہ جاہل نہیں تھا پڑھا لکھا, یہ بھی ایک میسج کہ جاہل رہتا تو کبھی بھی پرائم منسٹر نہیں بنتا. میں یوتھ کا بول رہا, جب تک تم پروفیشنل کورسز میں نہیں آؤ گے نا, میں نے ریزیو بہت بولا آج نہیں بول رہا, کہ جب تک تم اپنے آپ کو اسٹیج پہ نہیں لے کے جاؤ گے نا تو بھی شیعہ شیعہ نہیں بننا. اگر ریئل شیعہ بننا ہے, ریئل امام علی کے فالوور بننا ہے, تو ایجوکیشن کو اتنا حاصل کرو کہ جیسے امام علی بول رہے کہ اتنے علم کو حاصل کرو کہ تم ہر بڑی حکومت تمہاری محتاج ہو جائے, ہر حکومت محتاج. हो जाए। अगर इंडिया में एग्जिस्ट करना है यूथ को बोला, इंडिया में एग्जिस्ट करना है तो तुम अपने नाम के साथ अपनी फैमिली के साथ एग्जिस्ट नहीं कर सकते, बिजनेस के साथ नहीं कर सकते, फिर बोला बिजनेस के साथ नहीं कर सकते, एजुकेशन के साथ। एजुकेशन रहेगा तुम इस मुल्क में, इस मुल्क में जिंदा रह सकते। अगर एजुकेशन नहीं रहेगा तो किसी मुल्क में जिंदा नहीं रह सकते। बारह में एजुकेशन नहीं बोलना चाह रहा तो हा अलीम ने यह दिन इसलिए स्टेज में पहुंचा था कि वो सो क्वालिफाइड पर्सन, सो क्वालिफाइड। हारून जैसा जालिम हाकिम सातवें इमाम के जमाने में इतना इंप्रेस था इनसे, एक चीज ये थी। दूसरी चीज क्या थी, इस बंदे का कैरेक्टर था, किरदार था, इतना प्यारा कैरेक्टर, इतना सॉफ्ट स्पोकन था। आज हमारे पास पैसा आ जाए तो हम सॉफ्ट स्पोकन रहते, गुर्बत में इंसान सॉफ्ट स्पोकन रहता। क्या बोल रहा मैं, गरीब जब रहता बड़ा सॉफ्ट स्पोकन रहता, लेकिन जब पैसा आ जाता इतनी सख्ती आती जबान में ना, एक एक वर्ड गुरूर तकबुर से जबान से निकलता, वो ईगो वो तकबुर वो निकलता कि मैं कुछ हूं। और अली इब्ने यतीन वो सो सॉफ्ट स्पोकन, इतना जब वो बात करते थे तो लोग सामने बैठने वाले बोलते थे यार ये बात ही करता रहे, इसकी बात सबसे अच्छी लगती। ये कोई बोलता नहीं था, जब इतनी खूबसूरत अल्फाज, इतनी खूबसूरत तरीके से जब बात करके लोगों को, जैसा मासूमीन का तरीका था ना कि कितना भी सख्त आदमी आए, हार्ड कोर भी आदमी आए, लेकिन जब बात करते थे तो उन पानी में डालते। वो उसी अंदाज से अली ने यकीन कर, प्राइम मिनिस्टर ऑफ बनी अब्बास डायनेस्टी। एक दिन इसने क्या किया, मौला को बहुत अच्छा गिफ्ट कपड़े का, इन्हें रूमाल या ड्रेस बहुत खूबसूरत मौला का एक्सपेंसिव खरीद के रैप करके गुलाम से कहा लेके जाके मदीने में मेरे मौला को दे दे। मौला ने गिफ्ट लिया। अच्छा, इस्लाम में एक तरीका और भी है। इस्लाम ये बोलता है, ये सबके लिए अच्छा है इसलिए बोल दे रहा हूँ, इस्लाम ये बोलता है कि दो चीज़ों में कभी इनकार नहीं करना, एक चीज में कभी इनकार नहीं करना। तोहफा अगर कोई दे तुमको, गिफ्ट दे तो हमेशा एक्सेप्ट। जनाब सलमान के वाक़े में मिलेगा, सलमान को उस यहूदी ने बताया था कि आखिरी नबी जो आएगा वो सदखा नहीं खाएगा और जो तुम तोहफा दोगे वो तोहफा ले लेगा। तो उस जमाने से इस्लाम में अगर कोई आपको गिफ्ट दे रहा, आप बोलेंगे यार कोई देता ही नहीं बॉम्बे में गिफ्ट, यही बोल रहे नहीं? नहीं तो अब देना शुरू करेंगे। बारह मोहर्रम पर एक दूसरे को गिफ्ट देने से मोहब्बतें बढ़ती, लेकिन मत मत को दे औरत औरत को दे। ये वैलेंटाइन डे हमारे पास नहीं है, समझ में आई बात? जो मर्द मर्द को दे औरत को दे, ये नहीं कि वैलेंटाइन डे में दोस्ती के लिए, फ्रेंडशिप के लिए आप कोई भी लड़की को दे रहे, नहीं देना। और ना अपने रिश्ते मतलब शिया कम्युनिटी के गर्ल्स को भी नहीं देना, ये हमारे लिए नहीं है। ये वैलेंटाइन डे कोई चीज नहीं है, ये सब शैतानी चीजें है जो एक दूसरे से मिलने के लिए। उसके अलावा आपके पास ऑलरेडी इतने पैड्स है, इतने प्लेटफॉर्म्स है मिलने के लिए, वैलेंटाइन डे का आजकल बिल्कुल आउटडेटेड हो गया। नहीं तो इस्लाम में है कि तुम गिफ्ट अगर दोगे तो गिफ्ट को हमेशा एक्सेप्ट करना, कोई तोहफा दे तुमको तुम तोहफा जरूर लेना। मौला के पास अली इब्ने यतीन ने बेहतरीन गिफ्ट भेजा, मौला ने लिया, लाजिम था लेना, इस्लाम मौला खुद बोले लेना है, लिया। लेके वो गुलाम जब दूसरे दिन जा रहा था, उसको बुला के कहा यही ये लेके जाके अली इब्ने यतीन को दे देना, और दे के ये बोलना ये एक कभी किसी वक्त ये बहुत काम आएगा तुझे। वो लेके चला गया। उसने कहा मौला मैंने इतनी मोहब्बत से आपको भेजा और आपने वापस कर दिया। मौला ने कहा मैंने वापस नहीं किया, ये चीज तुमको काम आएगी आगे। अली इब्ने यतीन खामोश बैठ गया, इमाम की जो मर्जी, आज का शिया होता बोलता क्यों मौला ऐसा क्यों किया आपने, हम यही बोलते हैं ना, लेकिन वो मारिफत वाला था। आ गया वही गुलाम जिसे गिफ्ट भेजा था अली इब्ने यतीन ने, एक साल या डेढ़ साल के बाद या छह महीने के बाद उसने गुस्ताखी की तो अली इब्ने यतीन ने उस गुलाम को निकाल दिया, अपने पास से निकाल दिया, नौकर को सर्वेंट पर निकाल दिया। ये सीधा हारून के पास चला गया, हारून के पास जाके कहा कि तू बड़ा वो करता है अली इब्ने यतीन को, तूने जो इतना कीमती गिफ्ट दिया था उनको, उनको तो सातवें इमाम को भेज दिया, और ये तुझे मानते ही नहीं इमाम, ये तो मुसन्न जाफर को इमाम मानते, और तेरा कीमती गिफ्ट उसको वहां पे भेज दिया, वो तो फादर हो गया। और कहा कि तू थोड़ी इमाम है, उनका इमाम तो वो है, मैं उनका गुलाम था, मुझे मालूम है। देखो किस तरह चुगली लगाने से झूठ बोलने से बैकबाइटिंग करने से इसका नतीजा देखो क्या होता है। उसने कहा वो तुझे मानते ही आरोप शिया है राजी है वो। हारून रशीद गर पागल हो गया क्रेजी, कहा मेरा आदमी मेरा प्राइम मिनिस्टर राजी है। उसके लिए तो एक अजीब बात थी। हुआ गया उसके बाद उसने इनको बुला लीद ने तीन को दरबार में बुलाया। एक छह महीने के बाद का वक्त है, बुलाया बुला के कहा कि अली वो जो मैंने तुमको तोहफा दिया था वो कहा है। गुस्से से पूछा कहा है। अली ने यकीन नहीं कहा मेरे घर पे, उसको यकीन नहीं आया। अब अली ने यकीन को एकदम वो इमाम का जुमला याद आया कि अली ये कभी काम आएगा तुम। अली ने यकीन को तब यकीन था कि वापस मेरे पास ये इस गुलाम का मालूम नहीं था। इमाम ने दूसरे तोहफों के साथ रख के दिया था, गुलाम को यह मालूम था कि इमाम ने वापस कर दिया। अब क्या कहा इमाम ने, अली ने यकीन ने कहा हारून से, हारून मेरे घर में रखा हुआ है तो तुम्हारे घर में तुम्हें ही ठहरना। कहा रखा हुआ है बोल मैं मांगवाता हूं। उसने गुलाम को भेजा दूसरे गुलाम को अपने, इन्होंने कहा कि अंदर जाओ राइट पे जाओ रूम में जाओ अलमारा खोलो उसके अंदर रखा हुआ पैकेट कर गया लाके अलीब ने यकीन को दिया। अच्छा इमाम को जब अलीब ने यकीन ने भेजा था तो उस वक्त खुशबू लगाई थी, बेहतरीन परफ्यूम जो है वो लगाई थी, इतर लगाकर भेजा था। इसलिए इमाम को तो ऐसा सीधा नहीं भेज सकता ना, तो जब खोले तो उसमें इंतहा बेहतरीन खुशबू आ रही। अली ने यकीन ने उसे कहा हारून मैं देख मैंने कैसे रखा है खुशबू लगा के तेरे ड्रेस को। अब उसको पता चल गया कि वही कपड़े भाई, झूठ उसका गुलाम का साबित हुआ। उसके बाद इसने कहा कि ये राबजी है, तो हारून ने कहा कि मैं चेक करूंगा कि इनका वजू कैसा है। तो इमाम ने जब तोहफे भेजे थे गिफ्ट वापस भेजे थे उसमें एक लेटर भी भेजा था कि जिसमें लिखा था कि मैं गिफ्ट वापस कर रहा तुमको वक्त पे काम आएगा, और दूसरी चीज ये लिखी थी कि अलीब ने यकीन आज से तुम वजू उल्टे तरीके से करना, उल्टे तरीके से जैसे आम मुसलमान करते थे। दोस्तों अगर इमाम ऐसा माना इमाम की बात को, हम भी तो यही बोलते हैं कि मर्जा को भी ऐसी मानो तो मत करो मजा पे कि ये मसला समझ में नहीं आ रहा ये मसला ऐसे मालूम हो रहा। सबसे बड़े आलिम तो आप ही नहीं, कभी जो मर्जा बोलता ना उस पर अमल करो। इसलिए मजहबी की वजह से आज हम बचे पे जाहिरी तौर बचाने वाला तो इमाम है, लेकिन बचे में जो है वो हम जाहिरी तौर पर मजहबी क्यों बोलिए मैं मजहबी पे पढ़ना नहीं, मैं चाहता था कि पूरा अशरा मजहबियत पे पढ़ो, हिस्ट्री ऑफ मजहबियत कब से शुरू हुई और आज तक इनका कंट्रीब्यूशन क्या है कि कितने ये मर्जा है और इन्होंने काम किया है शीत के लिए। तो बहरहाल तो इमाम ने कहा था कि उल्ट गलत तरीके से वजू करना जैसे आम मुसलमान करते, पानी को ऐसा निकालना ऐसा डालना, पैर को धोना मसा निकाल, हाँ ये ऐसा इमाम का चल। अच्छा उस वक्त अली ने यकीन ये नहीं कहा कि यार मौला तो मेरी नमाज खराब कर रहे। कितनी अजीब बात है नहीं, कभी आप सोचिए ये बात, इस पर कई मैसेजेस है। अली ने यकीन ये नहीं कहा यार ये कैसा इमाम है, कल एक बात बोल रहे आज एक बात बोल रहे, इमाम ने तो मेरी पूरी नमाज खराब कर दी। नमाज कबूल होगी इनकी मर्जी पे इनकी इताअत पे, अगर इताअत पे इमाम ये तो नमाज इमाम को इमाम बोलता है, इमाम बोलता है कि तुम वजू ऐसे करो तो हम पे वाजिब है कि वजू ऐसे करो, फिर इमाम बोलता है कि अब चेंज करो और वजू ऐसे करो तो हम पे वाजिब है कि हम अपने। तो इसी तरह जो मर्जा बोलता है वो सुनो, जो मर्जा जिस चीज से रोकता उसे रुक जाओ। सल्लल्लाहु अलैहि वसल्लम नमाज के लिए हमारे पास हुक्म है कि अगर आप हालत मजबूरी में अगर आप हाथ बांध के नमाज पढ़े मिसाल के तो नमाज बातिल नहीं होती, हाथ बांधने से नमाज बातिल नहीं होती। अगर आप ऐसा खोलो ऐसा पढ़ रहे अगर हालत ये नहीं कि आप घरों में हाथ बांध के पढ़ रहे नमाज कभी नहीं कर वो गलत। मिसाल के तौर पर आप सऊदीया में जा रहे जॉब है आपकी सऊदीया की, सऊदी अरेबिया में जो जॉब है उन्होंने जानते हैं कितना डिफिकल्ट है कि वहां सलाह के बाद सब लोगों को खड़े रहना पड़ा और उन्होंने गोलों को भी पकड़ के खड़ा कर दिया। ऐसी तो जहालत है। گھوڑوں کو بھی کلو بول کے کھڑا کر دے کے کھڑا ہو جا, یہ نہیں کہ وہ کھڑے رہنے سے ہماری نماز جاری یہ جاری بارہ نہیں ہو. تو ان کے پاس کوئی حساب ہی نہیں. اگر جیسے آفیسز میں سعودی عرب میں جانتا ہے اس لوگوں کو کہ بےچارے لڑکے جابس ہیں ان کی پریشانی, کیا کریں گے؟ ہار بن کے کھڑے بغیر سجدہ کر کے نماز سجدہ کر رہے, پھر گھر جا کے اپنی زہر کی نماز پڑھ رہے, پھر گھر جا کے اپنی عصر کی نماز پڑھ رہے, حالت مجبوری. تو اگر ہم مجبوری کی حالت میں آپ ہاتھ باندھ کے نماز پڑھ رہے, ویسے ہاتھ باندھ کے نماز پڑھنے سے نماز باطل نہیں ہوتی, نماز آپ کی مکمل ہوتی. لیکن پھر میں بول رہا ہوں, میری بات کو غلط نہیں سمجھنا کہ تم آپ پریکٹس نہیں کرنا, کہ مولانا آئے گا کہ غلط نہیں ہوگی تو ہاتھ سے ہاتھ باندھ کے نماز پڑھو, پھر یہ ڈیسائڈ کرو کہ یہاں باندھے یا یہاں باندھے یا یہاں باندھے, یہ سمجھ میں آ رہی بات. ان سے پوچھو یہ ہاتھ باندھتے نا, پہلے یہ ڈیسائڈ کرو کہ تم صحیح ہو یا یہ صحیح ہے یا یہ صحیح ہے. آج تک کوئی ڈیسائڈ نہیں کر سکا, یہاں باندھے یہاں باندھے یہاں باندھے, کوئی یہاں باندھ رہا کوئی یہاں باندھ رہا, کوئی تو ایک تو صحیح ہوگا. پہلے تم ڈیسائڈ کر لو کہ کون صحیح ہے, پھر ہاتھ باندھنے کا چکر آئے گا. سلام پڑھ لے محمد والے, تو اس کے بعد یہ آیا امام نے کہا کہ آج سے غلط وضو کرنا. میں تو غلط ہی بولتا وضو, آج سے تو غلط وضو کرنا. اس نے کہا ٹھیک ہے مولا. اتنا بڑا عالم, اتنا بڑا امام سے سو کلوز, اس نے ایک لفظ نہیں بولا. علی نے ایک دن کہا ٹھیک ہے. ہوا کیا؟ غلط وضو کرنے لگا. ہارون نے بغیر علی نے یقین کا بتایا اپنے سیگر سرویسی جو بھی اس کے تھے, اس نے کہا کہ یہ رہتا جا, علی وضو یہاں پہ کرتا اس ہاؤس کے. اس زمانے میں ٹیکس سسٹم نہیں تھا, ہاؤس تھے پاؤنڈ چھوٹے چھوٹے جو گھروں میں پاؤنڈ سکتے ہاؤس تھا, تو وہاں کرتا ہے. یہ بازو جو گھر قریب میں جو گھر تھا اس کے گھر پہ پہنچ گیا ہارون کنگ, پہنچ گیا. پہنچ کے جو ہے پوشیدہ رہ کر دیکھنا چاہ رہا تھا کہ علی ابن یتی وضو کیسے کرتا. امام نے کیا کہا تھا کہ اب وضو ایسا کرنا, آج سے اس نے پانی لیا یوں کیا اور پیر دھویا اور سر پہ جیسا چاہے جیسے عام کرتے نا, ہر آدمی کا ایک نیا اسٹائل ہے وضو کے کا بھی. صرف ایک ہی کمیونٹی ہے کہ دنیا میں, یا وہ لاس اینجلس کا شیعہ ہو یا اوکلینڈ کا شیعہ, ایک ہی طریقے سے کی جاتی. یہ شکر ادا کرو خاندان اہل بیت سے وابستہ ہو اور تمہارا مجتہد موجود ہے, اس لیے شکر ادا کرو. اگر تمہاری مرجعیت نہیں ہوتی تو تمہارا بھی حشر یہی ہوتا, کوئی یہاں جاتا کوئی یہاں جاتا کوئی. ان کے پاس سینٹرل لیڈرشپ نہیں ہے جس کی وجہ سے آج وہ عام مسلمان اس طرح ہر وجہ سے وضو کرتے ہر وجہ سے نماز پڑھتے. بڑا اس پہ بحث کرنا نہیں ہے مجھے. اس نے اپنی آنکھ سے دیکھا کہ یہ ہماری طرح وضو کرتا, نماز تو چھپ کے پڑھ جیسا بھی چاہے پڑھے, اور تحفہ بھی مل گیا. اس نے اس غلام کو بلا کے جسے ان کی شکایت کی تھی اس کو اس کے سر کو قلم کر دیا. آپ نے دیکھا کہ اگر شکایت یا بیک بائٹنگ یا اس طرح کے کرنے کا نتیجہ کیا ہوگا, اور یقین ہو گیا. اب جب یہ ہو گیا علی بن یقین گھر آ گیا. گھر آنے کے چند دنوں کے بعد امام کا خاصد آیا پوسٹ میں لیٹر لے کے. امام نے لیٹر لکھا علی بن یقین کو, علی بن یقین پھر اب آج سے تم صحیح وضو کرنا, جو مشن تھا تمہارا ختم ہو گیا, جو خطرہ تھا وہ ٹل گیا, آج سے پھر اپنے واپس صحیح وضو کی طرف آ جاؤ. تو یہ بڑا مشہور, میں نے بہت ایزی لے کے بڑا بہت مشہور واقعہ. اس کے بعد اب اصل پوائنٹ کہ امام کیسے اپنے چاہنے والوں کا خیال رکھتا, اور علی اتنے بڑے پوزیشن پہ علی بن یقین, اینڈ ہی واز سو کلوز ٹو ساتھ میں امام, اتنا قریب ہے ساتھ میں امام کے کہ تحفہ دے رہے کنٹینیوس ان سے بات چیت کر رہے. حج کے دوران علی بن یقین حج پہ آیا, پرائم منسٹر. حج پہ آنے کے بعد سیدھا جو ہے مدینہ منورہ جاتا تھا, اللہ ہم بھی جائے مدینہ جلد سے جلد, زیارت نصیب ہو. پہنچنے کے بعد زیارت کر کے وہ ساتویں امام کے گھر جاتا تھا سلام کرنے, پوشیدہ لے کے جاتا, جا کے نوک کیا. نوک کیا, اندر سے غلام آیا, پوچھا کون؟ تو کہا میں علی بن یقین آیا, پرائم منسٹر. آج کا پرائم منسٹر نہیں, اس زمانے کا پرائم, کی بڑی ڈائنیسٹی کا پرائم منسٹر. تو امام نے, میں امام سے ملنا چاہتا. اندر سے امام سے میسیج آیا کہ علی بن یقین میں اس وقت مصروف ہوں, بیزی ہوں, بعد میں آنا. لیکن سمجھا شہر امام بیزی, چلے گئے. دو تین گھنٹے کے بعد پھر آیا, پھر وہی میسیج آیا کہ علی بن یقین میں بیزی ہوں. علی بن یقین کو فیل ہوا کہ یار دیر از سم تھنگ رانگ, چلے گئے. پھر دو تین گھنٹے بعد آیا, پھر نوک کیا, پھر اندر سے میسج یہ آیا علی ابن یقین ہم بیزی. ये तो पागल हो गया लिखने, बैठ गया दरवाजे। दोस्तों मैं सिर्फ आप प्लीज गौर से सुनो, थोड़ी अपने जहन को खोल के सुनो, मेरे बिल्कुल लास्ट स्टेज। प्राइम मिनिस्टर है, कोई मामूली आदमी नहीं, कोई सिर्फ पैसे वाला नहीं, थोड़ा सा स्टेटस नहीं, प्राइम मिनिस्टर है अपने दौर का, इतना बड़ा आदमी है, इतना बड़ा आदमी दुनिया भी लिहाज से, नमाज पढ़ रहा, रोजे रख रहा, इबादत कर रहा, इमाम से मिलने जा रहा, हज कर रहा, सब कर रहा, लेकिन एक तीन दफा इमाम ने मिलने से इनकार किया तो रोने लगा, बैठ गया दरवाजे पे। ये नहीं बोला कि बोला यू आर बिजी, सो आई एम ऑल्सो बिजी। अली ने एक दिन फालतू आदमी था, अली ने एक दिन फ्री आदमी था, हम जैसा आदमी था, अली ने एक दिन पूरी डायनेस्टी का प्राइम मिनिस्टर है, उसके पास एक एक मिनट कीमती है, ऑल द वे आया, बैठा, बोला नहीं कि बोला ओके यू आर बिजी, ना आई एम ऑल्सो बिजी, हम कोई, मैं तो आया था, अपनी ड्यूटी तो दिया आपको, मैं आया आपके दरवाजे पे, आप नहीं मिले, तीन दफा आया, चले जा रहा। नो, अब उसको प्राइम मिनिस्टरशिप एक तरफ, हारून रशीद की हुकूमत एक तरफ, अब उसका सिर्फ एक ख्याल है कि मेरा जमाने का इमाम उससे राजी है। यार बेदार हो यार, बेदार, मैं क्या बोल रहा हूं, राजी है, ये फिक्र है, सारी इबादतों को एक तरफ कर दिया उसने, नमाज रोजा हज जगह सब एक तरफ, मेरा इमाम राजी हो रहा मुझसे, क्यों नाराज है क्या, बोला रुक गया, बैठ गया दरवाजे पे, कहा मौला जब तक आप मुझसे मिलेंगे नहीं मैं आपके दरवाजे से नहीं जाऊंगा। इमाम ने उसको अंदर बुलाया, सीधा जाके पैरों पे गिर गया, क्या मौला आप मुझसे नाराज है, आप कभी नहीं करें मेरे साथ, क्या होगी मुझसे, गलती क्या होगी, हम सब देखो फिक्र, देखो मैं ये चीज है, मैं कोई स्टोरीज नहीं सुना रहा, स्टोरी सुना है जो किताबों में रखी गई, आपको गूगल करो पूरी स्टोरीज मिलती है आपको, मैं स्टोरी नहीं सुना रहा, नक्सलो मैं बेदारी चाहता है, गवर्नेंस चाहता है, कि कुछ तो चेंज है, हम सिर्फ अपने चेकरों में पड़े हुए, हमको 0.1% भी, मुझे आज तक कोई मोमिन ऐसा नहीं मिला, मोमिन बोल रहा शिया बोल रहा, मुझे पूरी दुनिया में लोगों से मिलता हूँ, मुख्तलिफ मजहब के लोगों से मिलता हूँ, कभी कोई मोमिन ऐसा नहीं मिला, ये बोले कि मौलाना मैं डरता हूँ कहीं मेरा मौला मुझसे नाराज तो नहीं है, कोई ऐसा अमल है, कोई ऐसी चीज है जिससे मेरा मौला राजी हो जाए, क्या करूं मैं, हमने ग्रांटेड लिया, हमारा इस्लाम ग्रांटेड है कि मुझसे तो 100% इमाम राजी है, व्हाट इज द गारंटी, क्यों क्या मैं गुनाह नहीं करता, क्यों क्या मैं लोगों को हर्ट नहीं करता, क्यों मैं गरीब पर गुस्से से नहीं देखता, क्यों मैं अपनी बीवी से सीधे मुंह बात नहीं करता, मैं किसी मोमिन की मदद को मदद करता, वो आई डोंट सी गेट आउट, आप सोचो मैं क्या बोलूं, हमने कितना ग्रांटेड लिया, मेरी तो इबादत भी कबूल है, मेरी तो मस्जिद भी कबूल है, मेरी तो ये भी कबूल है, मेरे रोजे भी कबूल है, मैं तो ज़ियारत करता, मैं तो दुआएं पढ़ने से खुश नहीं होता, सबसे पहले इमाम को राजी करने की फिक्र को पैदा करो, राजी करने की फिक्र को पैदा करो, ये दुआ करते रहो 24/7 कि मौला प्लीज आप मुझसे राजी हो, दुआ कुमल में इमाम अली क्या बोल रहे, अल्लाह तू राजी हो जा, अली को क्या जरूरत है, मौला अली ग्रांटेड ले सकते इस्लाम को, ना वी, अली भी एक दिन पैर पकड़े, कहा मौला आप क्या नाराज है मुझसे, इमाम ने कहा अली ने यतीम मैं नाराज नहीं, वो तो करीम इब्ने करीम, इसने कहा मौला आपने मिलने से क्यों इनकार किया, मैं सुबह से कितना परेशान था, तीन दफा आपके दरवाजे पे आया और आप काम में मसरूफ था, तो कहा मौला आप पहले मसरूफ भी रहते थे मुझे बुला लेते थे, आज इसे क्यों रोने लगा हाथों में, क्या मौला आप बोलो, मौला ने कहा मैं नाराज नहीं हूं लेकिन मुझे तकलीफ हुई, अब देखो कितनी बारीकी, प्लीज यार एक एक वर्ड व्हाट्सएप से, मौला ने कहा मैं नाराज नहीं हूं तुमसे बट मुझे हर्ट हुआ। उसने कहा मौला मैंने क्या किया जो आपको हर्ट हुआ, कहा तू अपने ऑफिस में, मैं अपनी लैंग्वेज में बोल रहा, तू अपने ऑफिस में बगदाद में बैठा हुआ था, एक मेरा गरीब चाहने वाला अब्दुल्ला इब्ने अली तेरे पास आया था, तीन दफा वो मुसलसल हाजत लेकर तेरे पास आया और तूने कहा नहीं मैं बिजी हूं, और सही भी बिजी तालीब नहीं, अब वो फरियाद करता हुआ चला गया, भूखा था, तेरी से मदद चाहता था, रोने लगा, कहा मौला मैं आपकी औलाद में से हूं और मैं भूखा हूं और मेरी ये प्राइम मिनिस्टर मेरी मदद नहीं कर रहा, तुझे जानबूझ के नहीं किया इसलिए हम तुझे माफ करें, तो इससे कहा मौला फिर मैं क्या करूं, तू कहा जा अब्दुल्ला से माफी मांग, कितनी बड़ी बात है यार, कितनी बड़ी बात है, आज का शिया होता हम होते बोलते मौला मेरा स्टेटस अरे गरीब फुटपाथ में रहने वाले का सेट रहे, मैं आगे माफी मांगूंगा अकेले से, सॉरी नहीं, बड़ा है डन, मिला ही नहीं ना, उससे मुलाकात ही नहीं हुई ना, नथिंग एल्स। मैंने उसको कोई बुरा तो नहीं बोला, मैंने उसको गाली तो नहीं दी, मैंने उसको बोला तो नहीं अपनी समाज के गला धोमिया, मैं क्यों सॉरी बोलू, वाई शुड आई से सॉरी टू हिम। इमाम ने क्या कहा, अली बिन यकीन पहले तुम उसको सॉरी बोलो। आप सोचो मैं जो बातें बता रहा ये फैक्ट नहीं है, खानदान टूटे रहेगा। खैसर बाग की मजलिस में मैंने बोला कि जुमेरात है बाबा, जुमेरात है, कितने लोगों से तुम नाराज हो, पहले राजी हो जाओ, उससे बात नहीं, उससे बात नहीं, ये बहन से बात नहीं, वो भाई से बात नहीं, इसके बच्चे से बात नहीं, और बड़े शिया आजादारी कर रहे मोहरम में मौलाना हुसैन को गिफ्ट का दे रहे, कोई तोहफा है हुसैन को देने का, ये 1441 हिजरी में सिर्फ मजी से वो तो 24/7 करो, 24 घंटे आजादारी करो, लेकिन मौलाना हुसैन को दूसरी तरीके से भी आपको कोई तोहफा दो ना, हर चीज लेना थोड़ी हुसैन से। बहुत बहुत बोला तो मैं रिपीटिंग कर रहा यहाँ पे, लोग सुने हुए मजलिस कल की। तो यहाँ इमाम क्या कर रहा, इमाम ने अली इब्ने यकीन से कहा, फिर देखो मैं फिर क्लियर कर रहा, अली इब्ने यकीन ने वो आदमी को डांटा नहीं था, अली इब्ने यकीन ने उसको कोई गुस्सा नहीं किया था, अली इब्ने यकीन ने ये नहीं कहा था कि गेट आउट फ्रॉम हियर, सिर्फ मिलने से इनकार किया था, मिला नहीं था, उसके दरवाजे पे आया तो मिले नहीं थे। इमाम क्या कह रहा, इमाम कह रहा मैं नाराज नहीं हूं, लेकिन मुझे हर्ट हुआ है कि तेरा पोजीशन है, इसमें 1000 मैसेजेस थे जो मैं बोल दिया, आपको समझने वाले के लिए काफी है। इमाम ने कहा कि जब तक वो माफ नहीं करेगा मैं नहीं करूंगा। अब आप इंसाफ से बोलो, अली इब्ने यकीन डर सकता था, अली इब्ने यकीन, अब मैं जब बोलता हूं कि ये करो कोई करता है, बोलता तो मैं क्यों बिलू, बोला ना उसकी गलती है, बोला क्या बोल रहे, मुझे राशि करना है तो पहले जाके अब्दुल्ला को माफी मांगो। और ये कोई स्टोरी नहीं सुना रहा, तारीख का मशहूर तरीन वाकया है, हर किताब में मिलेगा। अली ने यकीन इतने स्टेटस के बाद कहने लगा, मौला दिन व्हाट यू वांट मी टू डू, आई एम हियर इन मदीना एंड ही इज इन बगदाद। इमाम ने कहा जन्नतुल बकी जा, अल्लाह को जन्नतुल बकी की ज़ियारत नसीब करे। आई नो जब मजलिस ऐसी होती तो आवाज ही नहीं निकलती नहीं किसी की, सलाम पढ़े मोहम्मद भाई, 2-3 दिन रह गए, थोड़ा सा मुझे 10 मिनट ज्यादा भी पढ़ जाए तो माफ कर देना, उसे समझ देखो यार। तो क्या करूं, टॉपिक ऐसी है, और यासीन भाई ने ऐसा सामने बैठ के बोला कि पूरा पढ़ो, समझ गए बस। तो लेकिन साथ में फिर कल कंटिन्यू चलेंगे, बड़े इंटरेस्टिंग और वाकया है। उसने क्या किया, काम वाला इमाम ने कहा बखी जा, वहां पे सवारी मिलेगी, ऊन मिलेगा, ऊन पे बैठ जाना, एजाज तुम बगदाद पहुंच जाएगा चंद लम्हों में, यही इमामत। तो अगर कोशिश करोगे माफी की तो इमाम तुम्हारी मदद ऐसे करेगा। और फिर घर जाओ, प्राइम मिनिस्टर उसने कहा, ये आड़ा नहीं उसने कि मैंने कोई गलती नहीं की, आप मुझे माफी मांग रहे गरीब से, मैं नहीं मांगता, ये उसने बोला नहीं, आज हम ये बोलते, आज हमारा ये एटीट्यूड है, ये एटीट्यूड हमारा कि वी डोंट से सॉरी, अगर कोई आपको बोले यार उसको सॉरी बोल दो, व्हाई शुड आई से सॉरी, हम समझे मेरी इज्जत जाएगी, क्या इज्जत है यार हमारी अली इब्ने यकीन के सामने, व्हाट वी आर, क्या है, जीरो भी नहीं, वो प्राइम मिनिस्टर है, वो उन पे बैठा, मैं शॉक कर रहा हूं, उन पे बैठा फ्यू सेकंड्स में बगदाद में अब्दुल्ला के घर पहुंचा, रात का वक्त, उसे जाके नॉक किया, अब्दुल्ला के घर पर नॉक किया, अंदर से आवाज आई, कौन है, अब्दुल्ला ने पूछा कि कितनी रात को 12 बजे कौन आया मेरे घर, तो इससे अली इब्ने यकीन ने कहा मैं अली इब्ने यकीन है, तो उसके कानों को यकीन नहीं आया, व्हाट, अली इब्ने यकीन, कौन अली इब्ने यकीन, यहां का प्राइम मिनिस्टर, उसको किकुन बिलीव, आप सुनिए गरीब फकीर आदमी प्राइम मिनिस्टर के घर में पहुंच जाए तो यकीन आएगा। अली इब्ने यकीन ने कहा कि हाँ अब्दुल्ला, मैं अली इब्ने यकीन यहां का वजीर आजम, दीवाना हो गया, बोला कि इतनी रात को मेरे घर पे, दरवाजा खोला तो देखा सच्ची अली इब्ने यकीन खड़ा, ऐसा हो क्या, कहा अब्दुल्ला तो मुझे माफ कर, वो झुक गया उसके पेट में, क्या क्या बोल रहे, आप इतने बड़े आदमी, आप मुझसे माफी मांग रहे, कहा अगर तू माफ नहीं करेगा तो मेरा मौला मुझसे आपको माफ नहीं करेगा, ये इतना 1% फिगर मेरे पास है, यही तो रोता हूं यार पूरी दुनिया में जाके, कितनी गफलत है हमारे पास, इतना ग्रांटेड लिया रिलीजन को, हमको इतनी फिक्र कभी होती यार मैं ये कर रहा आज दिन में कोई ऐसा काम हो गया जिससे मेरा मौला मुझसे नाराज हो। जब तक ये फिक्र नहीं आएगी उस वक्त तक मोमिन नहीं बनोगे, उस वक्त तक तुम इमाम से क्लोज नहीं होगे, उस वक्त तक तुम इमाम के कंपेनियन नहीं बन सकते, उस वक्त तक 1% भी गारंटी नहीं है कि मेरी इबादत, मेरे सजदे, मेरी दुआएं कबूल हुई या नहीं। अब्दुल्ला को यकीन नहीं आ रहा, उसके हाथों को जोड़ के कहा आप मेरे सामने समझ कर आप असल बात सुनो। उसके बाद अलीब ने यकीन, अब्दुल्ला ने कहा कि मैंने माफ कर दिया। अलीब ने यकीन ने कहा ऐसे माफी नहीं, आप सुनो असल पीक जो है जिसके लिए मैंने ये पूरा वाकया पढ़ा और इंतहाई मशहूर वाकया है, आपने भी हजारों मरतबा सुना हो लेकिन ये तरीके से नहीं सुना होगा जिस तरीके से मैं पढ़ा। अब्दुल्ला ने क्या किया, कहा कि अलीब ने यकीन मुझे ऐसी जबान की माफी नहीं चाहिए, मुझे कुछ प्रूफ चाहिए। जहन में आपके रहना कि वो प्राइम मिनिस्टर है या फकीर आदमी है, वो इतना बड़ा आदमी है या फकीर है, और अलीब के यतीम की कोई गलती नहीं है, कोई गलती नहीं है, ऐसा नहीं है कि उसने हर्ट किया है, नाराज किया है, उससे सहमन हो गया, उससे पता ही नहीं था कि कौन आया, कहा मैं बिजी हूं चला गया। इसने क्या किया, अलीब ने यतीम ने अपने रुखसार को इधर देखो मेरी तरफ, ये रुखसार को जमीन पर रखा, उस वक्त पूरा यहाँ पे मार्बल नहीं होता था, जमीन होती थी, डस्ट होती, ऐसा यहाँ रखा और इसके पैरों में इससे कहा जूता तो निकाल दे, उसे शूज निकाला अब्दुल्ला ने, कहा ये अपना दूसरा पैर मेरे रुखसार पे ऐसा रख, जो इंप्रेशन पड़ेगा ना ऐसा जाके मैं मौला को बोलूंगा कि मौला उसने माफ किया। ये इमाम ने ये नहीं कहा था ऐसा करो, इमाम ने ये नहीं कहा था, गलत मत समझो, इमाम ने कहा था उसे माफी मांगो, खाली इमाम बताना चाहे कि हमारी निगाह में अगर अलीब ने यकीन प्राइम मिनिस्टर है तो वो गरीब भी हमारे निगाह में बराबर है। समझ में आगे बात क्लियर हुई, एक गरीब भी अल्लाह की निगाह में बराबर है, एक पैसे वाला भी अल्लाह की निगाह में बराबर है। तो बस ये तसव्वुर करके जिंदगी को गुजार कि हर दिन रात में व्हेन यू गो टू योर बेड बिफोर यू गो टू बेड एक दुआ करो कि परवरदिगार तू राजी हो जा, आज के मेरे अमल से, आज का मेरा दिन तू राजी हो जा, अगर तू राजी नहीं हुआ मेरे किसी अमल से, अगर तुझे हर्ट हुआ है, तकलीफ हुई है, I'm sorry, और मुझे तौफीक दे दे कि मैं उससे माफी मांग, ये मांग कर बस मैं क्या करूं, एक घंटा नहीं लगा, कल फिर यहीं से इमाम के और हालात बताऊंगा, एक सलात पढ़े मोहम्मद ये बड़ा मजलूम इमाम है दोस्तों, 14 बरस ये इमाम खैद में रहा, कितनी आसानी से मैंने झूला बना ली, 48 years बहुत बड़ा पीरियड होता 14 साल, बेइंतहा बड़ा पीरियड, ऐसे जमाने में इमाम ने शियत को प्रोपोगेट किया है, करबला को दुनिया के सामने बताया, हर वक्त ये कह के रोते थे हाय मेरी दादी ज़ैनब, करबला के मसाब जब मुहर्रम आता था इमाम कसरत से मस्जिद से करते, अपने घर में करवाते, कैद खाने में थे तो वहां भी गिरिया करते, इसलिए कि इमाम जानता है कि किस तरह मेरे जद के ऊपर मुसीबतें आई। आज उस शहीद का जिक्र कि जिसकी माँ का दूध खुश्क हो चुका था, दोस्तों हर तरफ झूले वाले का जिक्र है, आपने एक चीज गौर की कि हर घर में जब मिंबर सजाया जाता तो उसके साथ झूला जरूर रखते, और झूला रखना हर घर में, मैं तो रिकमेंड करता ये बात कि अगर झूला तुम्हारे घर में है तो एक अजीब बरकत है, कभी कोई दुआ कबूल नहीं हो रही तो झूले को हाथ में लेके दुआ करो। शहजादे अली असगर के बारे में कहा गया कि ये भी बाबुल हवाइज है, ये ऐसा बाबुल हवाइज है कि इनका वास्ता देकर हुसैन के दो बच्चों का वास्ता देकर, रबाब का ये वो दो बच्चे, अजीब बीबी है रबाब जिसकी गोदी करबला में भी उजड़ी शाम में भी उजड़ी, करबला में अली असगर शहीद हो गया, शाम में सकीना खत्म हो गई। दोस्तों तकल्लुफ से मत रहो, आज 6 मुहर्रम है, बस 3 दिन और रह गए, उसके बाद आपकी जहमतें तमाम है, और कल से जब आज की रात گزرے اور کل کی صبح تم پہلی مرتبہ پانی کو دیکھنا تو حسین کے بچوں کی پیاس ضرور یاد کرنا کہ سات محرم تھا، حسین کے چھوٹے چھوٹے بچے ایک خیمے سے دوسرے خیمے میں جاتے تھے اور التش التش کہتے تھے۔ دوستو پانی کا ایک ڈراپ نہیں تھا، ایک خطرہ نہیں تھا کربلا کے میدان میں سات محرم سے۔ تو یہ کوشش ضرور کرنا کہ کل زیادہ سے زیادہ، یہ گھر کی مرضی سے اس لیے بول رہا کہ سلوات پڑھو حسین، لعنت بڑی یزید، لعنت بڑی یزید، میکسیمم لعنت بڑی یزید پڑھو۔ اب اس میں ڈپلومیسی مت کرو، اکیلے میں بیٹھ کے گھر میں بیٹھ کے تو لعنت لازم پڑھنا، لازم پڑھنا۔ اس کے لیے اللہ ملان خطل کر حسین و اولاد حسین و اصحاب حسین، یہ زبان پہ اب سات محرم سے سیاہی زبان پہ رکھو، اللہ ملان خطل کر حسین و اولاد حسین و اصحاب حسین۔ اس لیے کہ کل ہر طرف پانی بند ہو گیا، لیکن آپ دیکھو بامبے میں اور پوری دنیا میں ہزاروں کی تعداد میں سبیلیں لگی ہوئی ہیں، کتنی شاندار سبیلیں ہیں بامبے میں کہ ہزاروں لوگ آ رہے پانی پی رہے۔ تو جب بھی سبیل کے سامنے سے جانا تو ایک لمحہ رکنا، وہ ٹھنڈا پانی پینا، حسین کی پیاس کو یاد کرنا۔ ہو سکتا اس سبیل کے پاس حسین کی سکینہ کھڑی ہوئی ہو، ہو سکتا اس سبیل کے پاس نواب کھڑے رہ کر تم کو دعا دے رہی ہوگی کہ کاش یہ سبیلیں کربلا میں ہوتے تو میرا بچہ پیاسا ذبح نہیں ہوتا۔ عزیزو جب پورا گھر لٹ گیا اور حسین نے میدان میں آ کے کہا حل میں ناصر و ینصر ہونا، کوئی ہے جو میری مدد کرے، ہر طرف سے تو آوازیں تھیں لیکن خیام حسینی سے جب رونے کی آواز بلند ہوئی، حسین پلٹ کر خیمے میں آئے اور آ کر کہا بہن زینب ابھی حسین زندہ ہے، رونے کا کیا سبب ہے؟ تو کہا بھیا آپ کی آواز استغاثہ پہ علی حضرت نے جھولے سے اپنے آپ کو گرا دیا، شاید علی حضرت نے یاد دلایا بابا ابھی میں زندہ ہوں، بابا بابا ابھی میں موجود ہوں۔ حسین نے کہا لاؤ رباب، میرے بچے کو میرے حوالے کرو۔ علی اصغر کے بارے میں اتنے حسین تھے، مولا علی کی شبیہ تھی، امام علی کا مولا حسین کا جملہ ہے کہ میری اولاد کوئی نانا جیسی ہے، کوئی میرے بابا جیسی ہے۔ اس کے بعد کہا تھا صغرا جو ہے وہ میری ماں جیسی ہے، اسی لیے ایک ریزن تھا کہ بی بی صغرا کو جو ساتھ لے کر نہیں گئے۔ حسین نے کہا تھا کہ میں نہیں چاہتا کہ جس کا چہرہ فاطمہ جیسا ہو اس کے سر سے چاہتا چھینی جائے، وہ بازاروں میں جائے۔ بس دوستو علی اصغر کو لا کے رباب نے حسین کے حوالے کیا، ماں ہے نا، حوالے کیا۔ جیسے حسین چند قدم خیمے میں آگے بڑھے رباب نے روکا، روک کے کہا کہ مولا میرے بچے کو کچھ حوالے کیجئے کچھ دیر کے لیے۔ حسین نے پھر علی اصغر کو رباب کے حوالے کیا، رباب خیمے میں لے کر گئی۔ اب جب لے کر آئی تو نیا کرتا پہنایا، بالوں کو سوار دیا، آستینوں کو الٹ دیا، کہنے لگی مولا میرا بچہ پہلی مرتبہ میدان میں جا رہا۔ حسین علی اصغر کو لے کر میدان میں آئے، ان ظالموں سے کہا کہ میرا بچہ بہت پیاسا ہے، ارے اس کی ماں کا دودھ خشک ہو چکا، تم اس کو پانی پلا دو، کوئی آگے نہیں بڑھا۔ تو حسین نے کہا کہ اگر تم یہ سمجھتے ہو کہ اس کے بہانے سے پانی میں پھروں گا، لو میں علی اصغر کو جلتی ہوئے ریت پہ لٹاتا ہوں۔ عزیزوں زمین پہ لٹایا، باپ کا دل تھا پھٹ گیا، پھر فوراً اٹھایا، سینے سے لگا کے کہا علی اصغر تم بھی حجت خدا کے بیٹے ہو، اپنی حجت کو تمام کرو۔ تو علی اصغر نے سوکھی ہوئی زبان اپنے سوکھے ہونٹوں پر پھیرنے لگے، کہنے لگے ارے میں بہت پیاسا ہوں۔ عمر صاحب نے کہا اتنا کلام الحسین، حرملا نے تیر کو جوڑا، عزیز جب وہ نشانہ لگاتا تھا تو اس کے ہاتھ کانپنے لگتے۔ عمر صاحب نے کہا کہ حرملا تو اتنے چھوٹے بچے کا نشانہ نہیں لگا سکتا، تو حرملا نے کہا عمر صاحب جو میں دیکھ رہا اور تو نہیں دیکھتا، ارے جب میں نشانہ لگاتا ہوں خیمے کا پردہ ہٹتا ہے، ایک ماں ہے جو تڑپ کے کہتی ہے ارے میرا بچہ پیاسا ہے، میرا بچہ بہت پیاسا ہے۔ حرملا کا تیر چلا، حسین کے ہاتھ پہ علی اصغر منقلب ہو گئے، امام نے آسمان کی طرف دیکھا اور کہا انا للہ و انا الیہ راجعون۔ بس دوستو میرے مجلس ختم کر دی۔ علی اصغر کو لے کے جب خیمے کے دروازے پہ پہنچے تو رباب انتظار میں کھڑی ہوئی تھی، رباب نے کہا کہ مولا میرا بچہ پانی پی چکا۔ ارے اب حسین کیا جواب دے، سر کو جھکا کے جی کہا رباب وعدا کرو کہ تم صبر کرو گی۔ رباب نے کہا مولا میں وعدہ کرتی ہوں۔ حسین نے ابا کے دامن کو ہٹا دیا، ماں کی چیخ نکل گئی، کہا علی اصغر کے تمہارے اتنے بچے بھی ذبح کیے جا
سکتا ہے۔ پروردگار
میں شہزادہ یزگر کے مصائب کا واسطہ ان آوازوں پہ اپنی رحمت کو نازل فرمائے، ہماری یہ مختصر سی مجلس کو قبول کر لے، یہ مجلس بی بی زہرا کی بارگاہ میں قبول ہو جائے، یہ مجلس ہم سب کے لیے بخشش کا سہارا بن جائے۔ اللہ تو ہمارے گناہ کبیرہ صغیرہ کو بی بی رباب کے بچوں کے نام پہ معاف کر دے، اللہ دنیا بھر میں شیعہ کی حفاظت فرما، سیریا میں سیدانیوں کے روزوں کی حفاظت فرما، جنت البقیع جنت المولا جناب حمزہ اور اہل بیت کی خبروں پہ سایہ کر دے، مقامات مقدسہ کی حفاظت فرما، فرزند زہرا میرے امام زمانہ کو سلامت رکھ، میرے مولا کی سلامتی کے صدقے میں جن کے ماں باپ زندہ ہیں انہیں سلامت رکھ، جن کے ماں باپ مر گئے ان کی قبروں میں رحمتوں کو نازل فرما، اللہ تو کوئی غم مت دے سوائے غم حسین کے، ہم کو سعادت دے کہ ہم زیادہ سے زیادہ اپنے مظلوم امام کا ذکر کریں، اور جب بھی اپنے مظلوم کا ذکر کریں اور ذکر کو بی بی زہرا کی بارگاہ میں قبولیت تک پہنچائے، اللہ میرے امام کے ظہور میں تاجیل فرما، ہم سب کو امام کے ناصروں میں شمار فرما، ایک سورہ فاتحہ اور ایک سورہ فیملی کے سارے مرحومین، اپنے اپنے سارے مرحومین جس کی آج پہلی رات ہوگی یا پہلا دن ہے، اور تمام ہمارے مجتہدین علماء ذاکرین شورائے کرام ماتمدار کے لیے سورہ فاتحہ۔